پھر انشاءاللہ. بسم اللہ الرحمن الرحیم. قال ستكون فتنة صماء بكماء عمياء. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ان قریب فتنے ہوں گے, گونگے, بہرے, اندھے. ایک مطلب بتایا گیا تھا کہ ایسے فتنے کے زمانے میں کوئی فریاد رسی کرنے والا نہیں ہوگا, مظلوم کی حمایت میں کوئی بولنے والا نہیں ہوگا. دوسرا مطلب ہے فتنے والے لوگ گونگے, اندھے, بہرے ہوں گے. فتنے والے تین لوگ گونگے, اندھے, بہرے ہوں گے, یعنی وہ فتنے لوگ ایسے ہو جائیں گے کہ کوئی حق بات بولنی نہیں, کوئی حق بات سننی نہیں, کوئی حق بات دیکھنی نہیں. تو اصحاب مراد ہے کہ فتنے والے لوگ بہرے, گونگے, اندھے ہو جائیں گے. جیسے قرآن میں بھی کافروں کے لیے آیا سمم بکمن عمیون, تو وہاں یہی مطلب لیا جاتا ہے کہ آنکھ تو سلامت ہے, زبان بھی سلامت ہے, کان بھی سلامت ہے, لیکن حق بات سنتے نہیں, حق بات بولتے نہیں, حق بات دیکھتے نہیں. وہی معنی یہاں بھی لیا جائے گا. بہرے کا مطلب کیا؟ واعظ و نصیحت سننا گوارا نہیں کریں گے. گونگے کا مطلب ہو گیا, بہرے کا مطلب واعظ و نصیحت سننا گوارا نہیں کریں گے. اندھے کا مطلب صحیح بات وہ لوگ دیکھنا پسند نہیں کریں گے, صحیح سچی حق بات دیکھنا پسند نہیں کریں گے. من اشرف لہا, جو شخص اس فتنے کو جھانکے گا, اس فتنے کی طرف متوجہ ہوگا, اس فتنے کے قریب جائے گا. یہ تینوں ترجمے برابر ہیں. فتنے کے قریب جانا, فتنے کو دیکھنا, جھانکنا, فتنے کی طرف متوجہ ہونا. استشرفت لہ, تو فتنہ اس کے قریب آ جائے گا, فتنہ اس کے قریب آ جائے گا, یعنی جو بھی فتنوں سے قریب جائے گا فتنہ اس کو پکڑ لے گا, جو فتنوں کی طرف متوجہ ہوگا فتنہ اس کو اپنی لپیٹ میں لے لے گا, جو فتنے کو دیکھے گا فتنہ اس کو لگ جائے گا. وہ اشراف اللسانی, اور زبان درازی کرنا, زبان درازی کرنا فتنوں کے زمانے میں تلوار کے وار کی طرح ہوگا, یعنی فتنے کے زمانے میں زبان کی تاثیر تلوار سے بھی زیادہ ہو جائے گی. تلوار سے اجتماعی انفرادی کوئی مرے گا تو فتنوں سے پوری قوم بھڑکے گی, زبان سے فتنے کی بات بولے گا تو پوری قوم میں آگ لگ جائے گی. اس سے ایک نتیجہ یہ نکلا کہ ضد کے ماحول میں کسی کو کچھ کہنے نہیں جانے گا. جب ضد اور ہٹ دھرمی کا ماحول ہو کسی بات میں, کسی کو کچھ کہنے جانے کا نہیں ہو, اس لیے کہ لوگ مانتے باندھے نہیں ہیں. جی آگے والی روایت ہو گئی تھی, عبارت ان عبداللہ ابن عمر کی روایت باقی ہے. چلو.
وروي عن عبد الله بن عمر رضي الله عنهما قال كنا قعدا عند النبي صلى الله عليه وسلم فذكر الفتن فاكثر في ذكرها حتى ذكر فتنه الاحلاس. قال قاعد وما فتنه الاحلاس؟ قال هي هرم وحرم ثم فتنه السراء دخن ومن تحت قدم رجل من اهل بيتي يزعم انه مني وليس مني انما اوليائي المتقون ثم يصطلح الناس على رجل مكود على بدع ثم ثم فتنة الدهيمة إلى تدعو أحدا من هذه الأمة إلا لطمته لطمة، فإذا قيل انفضت كما أدت ليصبح الرجل فيها مؤمنا ويمسي كافرا حتى يصير الناس إلى فسطاطين، فسطاط إيمان لا نفاق فيه وفسطاط نفاق لا إيمان فيه، فإذا كان ذلك فانتظر الدجال من يومه أو من غده. رواه أبو داود رحمه الله تعالى.
حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما سے منقول ہے کہ ہم حضرت نبی کریم صلی اللہ علیہ وسلم کے پاس بیٹھے ہوئے تھے، جی ارشاد، اور پیچھے روایت میں گزر گیا کہ صرف معلومات کی حد تک، یعنی آدمی کا اگر اس سے کوئی سابقہ پڑتا ہو، آدمی کو اس سے کچھ لینا دینا ہو، تو معلومات کی حد تک اگر اس کی تحقیق کر لیوے تو ٹھیک ہے، لیکن آپ کا اس کے کوئی سابقہ ہی نہیں، آپ کا اس سے کوئی لینا دینا ہی نہیں، آپ سے متعلق ہے ہی نہیں، بلا ضرورت آپ اس کو دیکھنے جا رہے ہیں. سمجھ میں آیا؟ فذکر الفتن، تو نبی کریم صلی اللہ علیہ وسلم نے فتنوں کا تذکرہ فرمایا. دیکھو یہ نبی کریم اور صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کی مجلس ہے کہ وہاں دنیاوی لغویات نہیں ہوتی تھی، بلکہ فتنے اور آخرت اور دین کے متعلق باتیں ہوتی تھیں. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فتنوں کا تذکرہ فرمایا اور فاکثر فی ذکرہا، بہت کثرت سے حضور نے اس فتنے کا تذکرہ فرمایا، یعنی اس فتنے کی نوعیت کیا ہوگی، فتنوں کی قسمیں کیا ہوگی، فتنوں کی شکل صورت کیا ہوگی، فتنوں کے انداز کیسے ہوں گے، پورے کھول کھول کر کے حضور نے بیان فرمایا، یہاں تک کہ احلاس کے فتنے کا تذکرہ فرمایا. کل بھی یہ لفظ گزرا تھا. اب خود راوی پوچھتے ہیں کہ قال قائل، ایک کہنے والے نے کہا، وما فتنۃ الاحلاس، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، احلاس کا فتنہ کیا ہوگا؟ قال ہی حرب و حرب، ایک چھوٹی ہا سے ایک بڑی ہا سے، یہ عربی زبان کا کمال ہے، مخرج بدلنے سے معنی بھی بدل جائے، مفہوم بھی بدل جائے، باقی الفاظ سب یکساں ہیں. قال حرب و حرب، دیکھیے یہاں نبی کریم صلی اللہ علیہ وسلم نے احلاس کی طرف جو فتنوں کی نسبت فرمائی، نمبر ایک اس فتنے کے دوام اور لمبا ہونے کی طرف اشارہ ہے. اس لیے کہ کل مانا ایک بتلایا تھا کہ بچھائے جانے والی قالین لمبے زمانے تک چلتی ہے، کپڑا پتلا ہوتا ہے جلدی پھٹ جاتا ہے، لیکن قالین مسجدوں میں دیکھ لو برسوں برس تک وہ چلتی رہتی ہے. تو مراد ہے اس سے دوام اور پائیداری، کہ وہ فتنے لمبے زمانے تک چلتے رہیں گے. نمبر دو، میلا اور گدلا ہونے سے کنایا ہے فتنے کی احلاس کی طرف اضافت، اس لیے کہ قالی نے لوگ کثرت سے اس کے اوپر چلتے ہیں، اس لیے میلی اور گندئی ہوا کرتی ہے. تو کہا وہ فتنوں کے دور کے اندر بھی میلا پن اور گدلا پن لوگوں کے ایمان اخلاق میں عام ہو جائے گا. اسی طریقے سے ہم اوپر والے کپڑے کے نیچے جو کپڑا پہنتے ہیں، چاہے بنیان چاہے ٹی شرٹ، اس کو بھی ہلسن کہا جاتا ہے، اور وہ اندر والا کپڑا باہر والے کے مقابلے میں زیادہ میلا ہوتا ہے، چونکہ وہ ہر وقت بدن سے لگا رہتا ہے، اسی لیے اس میں میل بدبو وغیرہ بکثرت ہوتی ہے. گویا کہ وہ فتنے ایسے ہوں گے کہ وہ گندے ہوں گے، بدبودار ہوں گے، میل والے ہوں گے. اور بعض حضرات یہ کہتے ہیں جو کل مطلب گزرا تھا کہ فتنوں کے زمانے کے اندر قالین کی طرح گھروں میں رہنا بہتر ہے، اس بات کی طرف اشارہ ہے. اب حرب اور حرب کا کیا معنی؟ کسی انسان کا مال زبردستی ہڑپ کر لینا، غلط طریقے سے، ناجائز طریقے سے دوسرے انسان کا مال ہڑپ کر لینا. تو یہ جو ناحق مال ہڑپ کر لیتے ہیں نا، اس کو حرب کہا جاتا ہے. ہڑپ حرب، تو جس غلط طریقے سے، ناجائز طریقے سے، جس کو ہم لوگ غصب بھی کہتے ہیں اور ہماری اصطلاح میں کہتے ہیں کہ پچاوی پائڑو، تو اس طریقے سے کسی کا مال غلط طریقے سے، ناجائز طریقے سے ہڑپ کر لینے کا ماحول عام ہوگا. یعنی جس کو بھی دیکھو وہ لوگوں کا مال ہڑپ کر رہا ہے، ہضم کر رہا ہے، غصب کر رہا ہے. اور حرب کا کیا معنی؟ لڑائی، آپس کی جنگیں، آپس کی عداوتیں. اب دونوں کا خلاصہ یوں نکلے گا، آپس کی عداوتوں اور دشمنیوں کی وجہ سے لوگ ایک دوسرے سے بھاگیں گے. حرب حرب، ایک کے معنی بھاگنا، دوسرے کے معنی لڑائی. اب دونوں کا خلاصہ، آپس کی لڑائی، آپس کی عداوت، آپس کے کینے کی وجہ سے لوگ ایک دوسرے سے بھاگیں گے، اور کوئی کسی کی شکل صورت دیکھنے کے لیے بھی راضی نہیں ہوگا. دیکھو دو آدمی کے درمیان کینہ اور ناراضگی ہوتی ہے نا، تو وہ ادھر سے آ رہا ہے تو یہ ادھر سے بھاگ جائے گا، وہ دیکھا کہ مسجد میں اس کونے میں ہے تو یہ اس کونے میں جائے گا، وہ دیکھا کہ وہ مسجد میں آ رہا ہے تو یہ بھی کوشش کرے گا کہ میں دوسری مسجد بھاگ جا کے نماز پڑھوں. تو یہ چیزیں ہوگی لوگوں کے، گویا تین چیزیں ہو گئی. پہلی چیز غلط طریقے سے مال غصب کرنا، دوسری چیز ہو گئی آپسی عداوت اور دشمنی، اور تیسری چیز کیا ہو گئی؟ آپسی عداوتیں اس قدر بڑھ جائے گی کہ لوگ ایک دوسرے کو دیکھ کر بھاگیں گے. چوتھی چیز، آپس میں کوئی نباہ کرنے کے لیے تیار نہیں ہوگا. نبھاؤ، نباہ کہ بھائی نباہ کر لو، کہ بھائی مسجد کے ذمہ داران امام اور مؤذن کو چلا لے وے، امام اور مؤذن ٹرسٹیوں کو چلا لے وے، بیوی شوہر سے نباہ کر لے وے، شوہر بیوی سے نباہ کر لے وے. کوئی کسی سے نباہ کرنے کے لیے تیار نہیں ہوگا، ایسا ماحول لوگوں کے اندر آ جائے گا، ایسے فتنے آئیں گے. ثم فتنۃ السرا، پھر سرا والا فتنہ آئے گا. کیا مطلب سرا والا فتنہ؟ نمبر ایک، اگر سیر یعنی پوشیدگی کے معنی کے اندر لیا جائے تو اس صورت کے اندر معنی کیا ہوگا؟ اندر ہی اندر اسلام کو کمزور کرنے والے فتنے آئیں گے. اندر ہی اندر اسلام کو کمزور کرنے والے فتنے. دیکھو جتنے بھی گمراہ فرقی اس امت میں کھڑے ہوئے، وہ سب مسلمانوں میں ہی کھڑے ہوئے. سب کو دیکھ لو، اب مرزا غلام احمد قادیانی ہے نا، مسلمان نام ہے، لیکن اس نے کھڑے ہو کر کے اندر اندر اسلام کو کھوکھلا کرنے کا کام کیا. عبداللہ ابن سبا تھا یہودی، لیکن نام عبداللہ ابن سبا، اور اس نے عیسائیت کی بنیاد رکھی، شیعیت کی بنیاد رکھی، اور اسلام کو اندر سے کھوکھلا کیا. تو اگر سرا سیر یعنی پوشیدگی سے لیا جائے تو کیا مطلب؟ کہ چھپ چھپ کر کے اندر اندر سے اسلام کو کمزور کرنے کی کوشش کی جاوے، ایسے فتنے. نمبر دو، بہت سارے لوگ ظاہر میں اسلام کی خیر خواہی کی باتیں کریں گے لیکن حقیقت میں وہ اسلام کے دشمن ہوں گے. ظاہر میں کریں گے ہم اسلام کے خیر خواہ ہیں، لیکن حقیقت کے اندر وہ اسلام کے دشمن ہوں گے. دیکھو مرزا کی سوانح حیات کے اندر یہ لکھا ہوا ہے، अगर वो पहले ही खड़े होके दावा करता कि मैं नबी हूं तो लोग जूते मारते उस पर, कोई मानता नहीं। लेकिन उसने पहले क्या किया था, उस जमाने में आर्यों का और ईसाइयों का फितना बहुत था, चूंकि अंग्रेज नए नए आए थे हमारे मुल्क में, तो ईसाइयत का फितना, अंग्रेजों का फितना, आर्यों का फितना, आर्य समाज वालों का। तो इसने पहले खड़े होकर के यूं कहा कि मैं इस्लाम की तरफ से मुनाजरा करूंगा, मैं मुनाजिर इस्लाम, ईसाइयों से मुनाजरे, आर्य समाज वालों से मुनाजरे। तो जाहिर में इस्लाम की खैर ख्वाही और अंदर से इस्लाम की दुश्मनी। वो खाली खाली मुनाजरे के ढोंग रखता था, मुनाजरे के पोस्टर छपवाता था, फिर हार जाता था। अब लोगों में शोहरत हो गई, ओहो ये तो बहुत बड़े मुनाजिरे इस्लाम है, बहुत बड़े इस्लाम के खैर को आए। तो जाकर के उसने फिर जो है अपना मुंह खोला कि मैं जो है मसीह हूं, मुजद्दिद हूं, मेहदी हूं, ईसा हूं, नबी हूं। बाद में पहले अपना एतमाद लोगों में जमाया। तो दूसरा मतलब क्या लेने का, जाहिर में इस्लाम की खैर ख्वाही, हकीकत में इस्लाम की दुश्मनी। नंबर तीन, मुसलमानों के खिलाफ तरह तरह की साजिशें करना, मुसलमानों के खिलाफ तरह तरह की साजिश। ये तीन माने कब होंगे, जब सिर से मुश्तक माने, खुफिया पोशीदगी के माना। नंबर दो, बाद हजरात ने इसको मुश्तक माना, इसका माना लिया है कंकर वाला मैदान। सर्रा के माने आते हैं कंकर वाला मैदान। उस सूरत में वाकिये हर्रा की तरफ इशारा समझा जाएगा, फितनतु सर्रा यानी हर्रा वाला वाकिया। चूंकि हर्रा का किस्सा मदीना की कंकर वाली जमीन से शुरू हुआ, वहां से सहाबा का कत्ल, ताबीन का कत्ल शुरू हुआ। नंबर तीन, खुशी का माना युनफिकून फिस्सर्राई वद्दर्रा, शादमानी और खुशी का माना। अगर शादमानी और खुशी का ये तीसरा माना मुराद लिया जाए तो क्या होगा, फितने के जमाने में लोगों के पास माल दौलत इतना ज्यादा हो जाएगा, नेमतें इतनी ज्यादा हो जाएगी कि लोग मौज मजे में, खुशियों में, गुनाहों में मुब्तला होंगे। अब माल बढ़ेगा तो खुशी बढ़ेगी, दौलत बढ़ेगी खुशी बढ़ेगी, नेमतें बढ़ेगी खुशी बढ़ेगी, और माल दौलत बढ़ता है तो फिर आदमी गुनाह और नाफरमानी में मुब्तला होता है। ये भी एक माना मुराद लिया गया है। और जाहिर बात है कि जब आदमी जो है ना मौज मजे, खुशी मस्ती में मशगूल होता है तो आखिरत से गाफिल हो जाता है, आखिरत से गफलत हो जाती है। और दूसरा माना खुशी वाले मफहूम की सूरत में, मुसलमानों में आपस में फितने होंगे तो दीन के दुश्मन खुश होंगे। फितने तो सर्रा का माना, मुसलमानों में आपस में फितने होंगे तो दीन के जो दुश्मन होंगे वो क्या खुश होंगे। ये इन तमसस्कुम हसनतुन तसुहुम व इन तुसिबकुम सैयतुन यफरहु बिहा। अगर तुम मुसलमानों को कोई मुसीबत पहुंचती है तो वो दीन के दुश्मन यफरहु बिहा। ये माना भी हदीस शरीफ का किया गया है। दखनुहा मिन तहति कदमई रजुलिम मिन अहलि बैती। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस फितने की तारीकी और तबाही मेरे खानदान के एक आदमी के दोनों कदम से निकलेगी। यानी उस फितने का बानी मबानी कौन होगा, तो कहा मेरे अहले बैत में से एक आदमी के दोनों कदम से निकलेगी। और दोनों कदम से निकलने का मतलब है वो उसका बानी होगा, कदम के नीचे से, और बुनियाद नीचे ही रखी जाती है जमीन में, फाउंडेशन पाया। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उस फितने का बानी मेरे खानदान का आदमी होगा और वो उस फितने की बुनियाद और शुरुआत करेगा, और वो आखिरी जमाने में होगा। हजरत मेहदी रदी अल्लाह तआला के बाद वाले दौर के अंदर इस तरह का सिलसिला होगा। उसकी पूरी तारीख मैंने इस किताब में लिखी है, उसमें पढ़ लेना कि वो कौन आदमी मुराद है, कौन सी शख्सियत है वो। बहरहाल वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के खानदान के अंदर से वो होगा। यज़ुम अन्नहु मिन्नी, उसका ख्याल ये है कि वो मेरे खानदान में से हैं, यानी नसबी एतबार से मेरे खानदान में से हैं। या ये कि उसका फैल और अमल मेरे जैसा है, वो ऐसा ख्याल करेगा कि उसका हर काम और अमल मेरे जैसा है, यानी वो यूं समझेगा फितीन फितनों का मानी कि मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक तरीकों पर हूँ। हालांकि हुज़ूर ने फरमाया वलैस मिन्नी, वो मेरे सुन्नत और मेरे तरीकों पर नहीं होगा। आज दुनिया में बहुत सारे लोग हैं ऐसे जो इत्तिबाए सुन्नत का दावा करते हैं, लेकिन सुन्नत नाम की कोई चीज़ उनके अंदर होती नहीं है। तो ये जो फितनों का बानी होगा, जो अहले बैत रसूल में से होगा आखिरी जमाने में, उसका भी दावा ये होगा कि मैं नबी के तरीके पर हूँ, नबी की सुन्नत पर हूँ, लेकिन हकीकत में वो नबी के तरीके और सुन्नत पर नहीं होगा। तो गोया के नबी के साथ खानदानी ताल्लुक, लेकिन अमल और अकीदे में नबी से कोई ताल्लुक नहीं होगा। ये चीज है ना, सादात के लिए बहुत डरने की चीज है, सईद खानदान के लोगों के लिए, कि बहुत से लोग सादात है, हम उनका सादात होने की वजह से इकराम करते हैं और वो सियादत के जाम में रहते हैं, लेकिन उनका अमल, उनका तौर तरीक, उनकी जिंदगी, उनका किरदार नबी से बहुत दूर होता है। इसीलिए सादात में जो लोग राह रास्त पर नहीं है, उनके लिए हदीस बहुत बड़ी तंबीह है कि सिर्फ अहले बैत नबूवत में से होने की वजह से तुम लोग नजात पर तकिया लगा करके बैठे मत रहना। इन्नमा औलिया अल्मुत्तकून, मेरे औलिया तो तकवा वाले हैं। क्या जो मेरा कौन कहलाएगा, जो तकवा वाला। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से अगरचे नसबी ताल्लुक न हो, लेकिन वो तकवा वाला हो तो वो हुजूर का दोस्त कहा जाएगा। इसीलिए लफ्ज आल की जो तहकीक होती है वाला आली, तो आल की तहकीक में एक कौल यही है, आली कुल्लु मुमिनिन तकीन, कि मेरी आल कौन, हर मुत्तकी ईमान वाला, ये खुद रिवायतों में आता है। सुम्म यस्तलिहुन नासु अला रजुलिन कवरिकिन अला दिल, फिर लोग बैत और सुलाह कर लेंगे एक ऐसे आदमी के ऊपर जो पसली के ऊपर वाले कोलू जैसा होगा। फिर लोग बैत और सुलाह कर लेंगे ऐसे आदमी के हाथ पर जो पसली के ऊपर वाले कोलू की तरह होगा, यानी लोग बैत करेंगे, सुलह करेंगे, अमीर मान लेंगे, बड़ा मान लेंगे, किसको, ऐसे आदमी को जो पसली के ऊपर वाले कोलू की तरह होगा। क्या मतलब रिवायत का, ये जो है ना कोलू वाला हिस्सा, ये पसली, पसली वाला हिस्सा, अब ये कोलू है, उसको कोई पसली के ऊपर चढ़ा देवे, जगह बदल करके पसली के ऊपर चढ़ा देवे, तो अपनी जगह कायम न रहे, चूंकि जगह उसकी बदल गई, पसली की हड्डी के साथ कोलू का कभी जोड़ ही नहीं हो सकता, पसली की हड्डी के साथ कोलू का कभी जोड़ हो ही नहीं सकता। ये मिसाल समझो, कोलू पसली की हड्डी, अगर ये कोलू को पसली की हड्डी के ऊपर तुम लगा दो तो कभी जोड़ हो सकता है। दुनिया में बाज डॉक्टर लोग ऑपरेशन में गलती कर डालते हैं और एक उज़्व को दूसरी जगह फिट कर देते हैं, बाद में जब वो मरीज बेचारा परेशान होता है कि वो हो तो ऑपरेशन में गलती हो गई थी, यहाँ का वहाँ, वहाँ का यहाँ हो गया। इसी तरह कोलू को अगर कोई पसली की हड्डी के ऊपर रख देवे तो दोनों के दरमियान कभी जोड़ हो सकता नहीं है। हदीस शरीफ का मतलब ये है कि वो अमीर जिसके हाथ पर सुलह हो गई, जिसके हाथ पर बैत हो गई, लोग जाहिर में तो सुलह कर लेंगे लेकिन अवाम और अमीर के दरमियान में जोड़ नहीं हो सकेगा, क्योंकि एक गैर मौजून आदमी को जगह पर बिठा दिया गया है, जो लायक नहीं था उसको उस मकाम के ऊपर बिठा दिया गया है। इसीलिए अवाम, बैत होने वाले, लीडरशिप मानने वाले और उस लीडर के दरमियान जोड़ जैसा चाहिए वैसा हो नहीं सकेगा। एक मतलब ये, गोया लोग बैत करके उसकी सरदारी मान भी लेवे तो हकीकत में वो सरदारी के लिए लायक नहीं है, इसीलिए लोगों में और अमीर में जोड़ होगा नहीं। देखो ये हुकूमती बैत और रूहानी बैत दोनों में ये मामला है कि बहुत सी मर्तबा जिसको आदमी ने लीडर मान लिया या जिसके हाथ पर बैत हो गए, अगर वो नामुनासिब आदमी है तो अवाम और अमीर और मुरीद और पीर में जोड़ होता होता नहीं है, और जैसा फायदा होना चाहिए वो फायदा होता नहीं। इसलिए कहते हैं इस्तिखारा करके करने का। नंबर दो, मुराद है ऐसे आदमी को अपना अमीर और बड़ा मानेंगे जो जहनी और अमली एतबार से टेढ़े रास्ते पर हो, जो जहन के एतबार से भी गलत सोच वाला हो और अमल के एतबार से भी वो गलत सोच वाला हो। तीसरी चीज, ऐसे आदमी को अपना बड़ा मानेंगे जिसमें इल्म भी न हो और दानाई और समझदारी भी न हो। चौथी चीज, बाजों ने इस तशबी का अजीब मतलब निकाला, कवारी किन अला जिल इन, कि कोलू की हड्डी पसली के ऊपर ले आवे तो जोड़ नहीं हो सकता। इसका क्या मतलब कि वो लीडर और अमीर ऐसा होगा कि उसका कोई भी फैसला मौका महल के मुताबिक नहीं होगा, उसका कोई भी फैसला मौका महल के मुताबिक नहीं होगा। देखो बाज लोग जो है ना जिम्मेदार बनकर के ऐसा फैसला करते हैं कि उस फैसले का हालात के साथ कोई ताल्लुक नहीं होता, ऐसे फैसले जो है करते हैं जिसकी मिसाल आपके सामने है। तो फैसले ऐसे कि जिसका हालात से हकीकत से कोई ताल्लुक नहीं, जैसे आप बीमार हो गए और आपको कोई यूं कहे कि भाई आप बैठ के तालियां बजाओ आपकी बीमारी अच्छी हो जाएगी, कोई अमीर आपका लीडर आपका यूं कहे तो आप खुद बतलाओ कि ये फैसला मौके के मुनासिब हुआ, मुताबिक हुआ? हरगिज नहीं हुआ। तो ऐसा अमीर, ऐसा जिम्मेदार कि जिसका फैसला मौका महल के मुताबिक न हो तो उसकी वजह से पूरी इमारत के अंदर इंतिशार पैदा हो जाएगा। सुम्म फितनतु दुहैमा, फिर उसके बाद दुहैमा का फितना आएगा। दाहिया उससे है दुहैमा, उसका मतलब है फितने के असरात काली रात की तरह हरेक पर असर डालेंगे। यानी जिस तरह रात काली हो जाती है ना तो देखने वाला अंधा, इंसान, जानवर, परिंदा, हरेक को वो अंधे पर कालेपन का असर पहुंचता है। तो फितने दुहैमा का क्या मतलब, ऐसे काले फितने कि जिसका असर नेक लोगों को, बुरे लोगों को, मर्दों को, औरतों को, जवानों को, बूढ़ों को, बच्चों को, हरेक को उस फितने का असर पहुंचेगा। वत्तको फितनतल्ला तुसीबन्नल्लदीन ज़लमू मिनकुम खासा, सिर्फ जालिमों को वो फितना नहीं पहुंचता, नेक लोगों को, अच्छे लोगों को, हरेक को फितनों का असर पहुंचता है, उसको कहते हैं फितनतु दुहैमा। नंबर दो, इसका माना है तादाद का ज्यादा होना। उस सूरत में फितनतु दुहैमा का मतलब क्या, ऐसा फितना जिसमें लोगों की भीड़ जमा हो जाएगी, लोगों का मजमा इकट्ठा हो जाएगा और लोग जो है शरारत के लिए, बुराई के लिए जमा हो जाएंगे। और आज ऐसा होता है, नमाज के लिए बुलाओ, दीन की बात के लिए बुलाओ तो लोग जमा नहीं होते, लेकिन फितना करना हो, शरारत करनी हो तो हु करके पूरा मजमा जमा हो जाएगा, भीड़ इकट्ठी हो जाएगी। तो दूसरा मतलब है फितनत दुहैमा का, मजमा शर और फितने के लिए इकट्ठा हो जाएगा और बड़ी तादाद जमा हो जाएगी। ला तदउ अहदम मिन हाज़िहि उम्मती इल्ला लतमतहु लतमतन, इस उम्मत में से किसी इंसान को भी वो फितना नहीं छोड़ेगा मगर ये कि उसको एक जोरदार तमाचा मारेगा। जोरदार तमाचे का मतलब है फितने का असर, कि इस उम्मत के हर शख्स को उस फितने का नुकसान पहुंचेगा। देखो बहुत से फितने ऐसे आते हैं ना, हर एक को नुकसान, सूफी साहब को भी, अल्लाह वालों को भी, नेक लोगों को भी, बुरे लोगों को भी, सारे को फितने का नुकसान उठाना पड़ता है। फ़ैज़ा क़ील इन्क़ज़त तमादत, फिर जब कहा जाए कि फितना ख़त्म हो गया तो फितने की मुद्दत बढ़ जाएगी। फितना ख़त्म हो गया तो फितने की मुद्दत, यानी जाहिर में ऐसा लगेगा अब ये फितना ख़त्म, लेकिन खत्म नहीं हुआ, वो तो और लंबा हो गया, मुद्दत और टाइम उसका बड़ा हो गया। देखा ना धीरे धीरे टाइम कैसे बढ़े। तो इस तरीके से होगा कि फितना जाहिर में खत्म होता हुआ नजर आएगा लेकिन उसकी मुद्दत बढ़ती हुई चली जाएगी। उसी दौर से गुजर रहे हैं, युस्बिहुर रजुलु फीहा मुमिना व युमसी काफिरा, आदमी उसमें सुबह में ईमान वाला होगा, शाम को काफिर होगा। यानी लोगों के दिलों के ऊपर फितने का असर ऐसा होगा कि कब ईमान चला जावे कोई जमानत नहीं। हत्ता यसीरन्नासु इला फुस्तातैनी, यहां तक के तमाम लोग दो खेमे में हो जाएंगे। फुस्तात का एक माना दो खेमे, दूसरा माना दो मुल्क, तीसरा माना दो शहर। क्या मतलब? पूरी दुनिया के लोग दो तबकों में बट जाएंगे, पूरी दुनिया। अब देखो आहिस्ता आहिस्ता दुनिया उसी राह पर जा रही है कि पूरी दुनिया के इंसान दो तबके में हो जाए। कौन से दो तबके? फुस्ताती ईमान इन ला निफाक फीहा, एक ईमान वालों का होगा तबका कि जिसमें निफाक नाम की कोई चीज नहीं होगी। यानी एक ग्रुप, एक पार्टी, एक जमात, एक हिस्सा प्योर ईमान वालों का कि जिसके अंदर निफाक का कोई सवाल ही पैदा नहीं होता। अल्लाह हम सबको उस जमात में से बना देवे। दूसरा फिरका वफुस्तातु निफाक इन ला ईमान फीहा, निफाक वालों का हिस्सा कि जिसमें ईमान नाम की कोई चीज नहीं होगी। दूसरी पार्टी, दूसरा गिरोह, दूसरी जमात कैसी? मुनाफिकों की, वहां ईमान का कोई नाम निशान नहीं होगा। अब यहां हदीस है, अब देखो पूरी दुनिया इसी तरफ जा रही, ईमान वाले बेईमान दो हिस्सों में बट रही है। तो यहां जो ला ईमान है तो बाज मुहद्दिसीन ने ला को नफीए कमाल पर महमूल किया है कि कामिल ईमान नहीं होगा। यानी दूसरे पार्टी के अंदर कुछ होंगे जिनमें थोड़ा बहुत ईमान होवे लेकिन पक्के ईमान वाले नहीं होंगे। तो एक पार्टी तो पक्के ईमान वालों की, कामिल ईमान, और दूसरी पार्टी में कमजोर ईमान वाले जिसमें निफाक की भी, गुनाहों की भी मिलावट वाले। और बाद हजरात ने उसको नफीए जिन्स पर महमूल किया है, यानी बिल्कुलिया ईमान नहीं होगा, सिर्फ मुनाफिकों की, काफिरों की जमात। फ़ैज़ा कान ज़ालिका, जब इस तरीके से दो जमात और दो गिरोह बन जाए, फंतज़िरुद दज्जाल, तो दज्जाल का इंतजार करो, उसी दिन दज्जाल जाहिर हो जाएगा, या ये कि आइंदा कल दज्जाल जाहिर होगा। और शुराए हदीस कहते हैं कि हजरत मेहदी का जमाना मुराद है, कि उस दौर के अंदर दो गिरोह हो जाएंगे जब हजरत मेहदी दुनिया में आएंगे, एक उनके साथ ईमान वाले जिसमें कोई निफाक नहीं, दूसरे मुनाफिक काफिर लोग कमजोर, वो उनके अंदर ईमान नाम की कोई चीज नहीं, दो गिरोह बन जाएंगे। बस उस दिन तुम दज्जाल का इंतजार करो, उस दिन या दूसरे दिन दज्जाल जाहिर हो जाएगा। और हजरत मेहदी के जाहिर होने के पांचवें या सातवें साल दज्जाल दुनिया के अंदर जाहिर होगा, दज्जाल का फितना आएगा। जी
وروي عن ابي هريره رضي الله عنه ان النبي صلى الله عليه وسلم قال: ويل للعرب من شر قد اقترب افلح من كف يديه. رواه ابو داود رحمه الله.
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: ویل للعرب من شر قد اقترب، عربوں کے لیے بڑی بربادی ہے، ایک برائی کا ظاہر ہونا بالکل قریب آ گیا ہے، ایک برائی کا ظاہر ہونا بالکل قریب آ چکا، یہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا. بعض روایت میں ہے کہ حضور آرام فرما رہے تھے اور نیند میں سے ایک دم چونک کے بیدار ہو گئے اور چہرے مبارک لال تھا، اور اس موقع پر نبی کریم صلی اللہ علیہ وسلم لگا ایسا کہ کوئی خواب دیکھا حضور نے ڈراؤنا، اور پھر فرمایا ویل للعرب، یا مطلق ہے روایت کہ عربوں کے لیے بڑی بربادی ہے کہ ایک برائی ان کے قریب آ رہی ہے، اور اس سے مراد لیا ہے شرح حدیث نے نمبر ایک حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی شہادت کو، چونکہ وہ شہادت کا فتنہ مدینہ میں پیش آیا، نمبر دو حضرت علی اور حضرت معاویہ رضی اللہ تعالیٰ عنہما کے درمیان جو اڑپ جھڑپ ہوئی اس کو مراد لیا، نمبر تین یزید ابن معاویہ اور حضرت حسین رضی اللہ تعالیٰ عنہ کے درمیان میں جو جنگ ہوئی اس کو بھی بعضوں نے مراد لیا ہے، اور عموم پر بھی محمول ہو سکتا ہے کہ خلافت راشدہ کے آخری زمانے میں اور خلافت راشدہ کے بعد جب بنو امیہ اور بنو عباس کا دور آیا تو اس وقت کے اوپر جو شر اور فتنے کھڑے ہوئے اس کی طرف بھی اشارہ ہو سکتا ہے، اور اس زمانے میں کامیاب کون ہوگا جو اپنے ہاتھ کو روک لے وے، یعنی کسی کے الفاظ لڑنے نہ جاوے، وہ آدمی کامیاب ہوگا. دیکھو حضور عربی ہے، حضور نے پوری انسانیت کی خیر خواہی فرمائی، لیکن آدمی جو ہے نا ایک عمومی مزاج انسان کا، اپنوں کی خیر خواہی میں آدمی بہت فکر مند ہوتا ہے، ایسے حضور کے قلب اطہر کے اندر سب لوگ برابر تھے، لیکن عرب تو حضور عربی ہے تو حضور نے ان کے لیے جو کامیابی کا راستہ بتلایا وہ یقیناً سب کے لیے کامیابی، کہ فتنے کے ایسے زمانے کے اندر اپنے ہاتھ کو روک لو، کسی کے ساتھ لڑنے مت جاؤ، تو وہ کامیاب. چلو
وروي عن المقداد بن الاسود رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: ان السعيد لمن جنب الفتن، ان السعيد لمن جنب الفتن، ان السعيد لمن جنب الفتن، ولمن ابتلي فصبر فواهم. رواه ابو داود رحمه الله.
یہ دیکھو لمن جو آیا ہے نا تین جگہ پر، اس کو لام کے فتح اور لام کے کسرے دونوں طریقے سے پڑھا گیا ہے. حضرت مقداد ابن الاسود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے. دیکھو یہ جو صحابہ کے نام آتے ہیں نا، اس میں جو غیر معروف نام ہے اس کی ایک لسٹ بنا لینے کی، جیسے مقداد، اب اپنے یہاں کبھی آپ لوگوں نے سنا مقداد کوئی نام رکھتا ہو؟ میں نے تو 50 ملکوں کا اب تک الحمدللہ سفر کیا، کہیں نہیں سنا کہ مقداد کوئی نام رکھتا. یہ لسٹ کیوں بنانے کی؟ بہت سے لوگوں کو شوق ہوتا ہے بچوں کے نئے نام رکھنے کی، تو ان کو لسٹ دے دینے کی کہ لے یہ لسٹ ہے اس میں سے رکھنا ہو تو رکھ، اکھے گاؤں میں اکھے شہر میں اکھے ملک میں ایسا نام نہیں ہوگا، ایسے نام رکھوا دینے کے. تو یہ صحابہ کے جو راوی نام آتے ہیں غیر معروف نام، تو اس کی ایک لسٹ تیار رکھو لوگوں کو دینے کے واسطے، مسجد میں بھی لگا دینے کی. اس طرح صحابیات کے بھی نام آتے ہیں. تو حضرت مقداد رضی اللہ تعالی عنہ سے من بھی ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، ان السعید سعادت مند آدمی وہ ہیں جو فتنوں سے بچا لیا جاوے، یعنی فتنوں سے بچا ہوا رہے، دور رہے فتنے سے، اپنے آپ کو بچاوے یا فتنے اس کے پاس نہ آوے، وہ آدمی بڑا سعادت مند، بڑا نیک، خوش نصیب آدمی وہ. پھر حضور نے دوسری مرتبہ فرمایا، یقیناً نیک بخت آدمی وہ ہیں جو فتنوں سے بچا لیا جائے. پھر تیسری مرتبہ فرمایا، یقیناً نیک آدمی وہ ہیں، خوش نصیب وہ آدمی جو فتنوں سے بچا لیا جائے. دیکھو اللہ کے نبی ایک بات کو تین مرتبہ فرماوے، तो ये उस बात की मजबूत और ताकीद की तरफ इशारा है कि बहुत खुश नसीबी, बहुत खुश नसीबी, बहुत खुश नसीबी जो आदमी फितनों से बचा लिया जाए, बच जावे किसी भी तरीके से। फिर आगे क्या फरमाया, वली मनी बतूलिया, और जो आदमी फितने में मुबतला किया जाए, यानी फितना उसको पकड़ ले रहे, फितना उसको फंसा देवे, फसबरा, और वो फितने में सबर करे, वो आदमी फितने में सबर करे, फवाहा, तो वो आदमी भी बड़ा खुश नसीब है। देखो ये इत्तिसाल वाली खिरात में मैं तर्जुमा कर रहा हूं, फवाहा को माकबल के साथ मुत्तसिल मानो तो ये तर्जुमा होगा कि एक तो खुश नसीब कौन जो फितनों से बचा रहा, दूसरा खुश नसीब कौन फितना आया, फितने में मुब्तला हुआ लेकिन सब्र किया उसने, तो सब्र करने वाला आदमी भी बड़ा खुश नसीब। ये इत्तिसाल वाली खिरात, लेकिन बादशुर्राय हदीस ने इसको मुनकते माना है, फवाहा को अलग समझा है। अगर मुनकते खिरात हो तो क्या माना होगा, फवाहा यानी अफसोस है उस आदमी के ऊपर, अफसोस है उस आदमी के ऊपर। कौन से आदमी पर अफसोस, जुमला मुकद्दर निकालो। फवाहा का ताल्लुक माकबले से बिल्कुल नहीं, फवाहा का माना अफसोस है उस आदमी पर। कौन से आदमी पर, मुकद्दर जुमला, जो फितने के अंदर कोशिश करे, फितने के लिए मेहनत करे, फितने के लिए जद्दोजहद करे, उस आदमी के लिए बड़ा अफसोस है। ये इनकिता वाली रिवायत, जबकि माकबला के साथ कोई ताल्लुक उसका न हो उस सूरत में, ये दोनों माने रिवायत के अंदर लिए गए हैं। चलो खुलासा क्या निकला, फितने से अपने आप को बचाओ और फितने में पड़ जावे तो सबर करो। चलो
وروي عن ثوبان رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم إذا وضع السيف في أمتي لم يرفع عنها إلى يوم القيامة ولا تكون الساعة حتى تلحق قبائل من أمتي للمشركين أو حتى تعبد قبائل من أمتي لو كان
بس हजरत याद रखना है, यहाँ से इबारत बाकी है। हजरत सौबान रदी अल्लाह ताला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब मेरी उम्मत में तलवार चर पड़ेगी, यानी एक मर्तबा कत्लो किताल और तशद्दुद का आगाज हो जाएगा, तो फिर फितना बंद नहीं होगा। लम युरफान हा इला यौमिल क़ियामा, तो फिर कयामत तक वो फितना बंद नहीं होगा। वला तको मुस्सात हत्ता तलहक कबाइल मिन उम्मती बिल मुशरिकीन, और कयामत उस वक्त तक कायम नहीं होगी जब तक के मेरी उम्मत के कुछ कबीले मुशरिकीन के साथ मिल न जावे। कितनी बड़ी पेशीन गोई फरमाई, बहुत से उम्मती क्या बन जाएंगे, मुशरिक बन जाएंगे, नऊज़ु बिल्लाह मिन ज़ालिक। और उसकी शुरुआत कब से हो गई, हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु के मुबारक जमाने में इर्तिदाद का फितना शुरू हो गया, और वो इर्तिदाद आज तक उम्मत के अंदर जारी है। कितने लोग नऊज़ु बिल्लाह मुर्तद होकर के ईमान से निकल जाते हैं, और इस जमाने में तो इर्तिदाद का फितना आम है, अल्लाह ही हिफाजत में रखे। तो फरमाया कि कयामत उस वक्त तक नहीं आएगी जब तक के मेरी उम्मत के कुछ खानदान मुशरिकीन के साथ मिल जाएंगे, यानी नऊज़ु बिल्लाह मुर्तद हो जाएंगे। वहत्ता ताबुद कबाइल मिन उम्मती अल अवसान, और यहां तक के मेरी उम्मत के कुछ खानदान के लोग बुत परस्ती करने लगे, बुत परस्ती करने लगे। वाह वाह क्या बात इरशाद फरमाए, ईमान के दावे के बावजूद बुत परस्ती, एक तरफ ईमान का भी दावा करेंगे और साथ में बुत परस्ती भी करेंगे। रोज ऐसी खबरें आती है, वो बुरखे वाली औरत का आरती उतार रही है, काओ दाढ़ी वाले जो है वो हार पहना रहे, किसको किसी सनम को बुत को, रात दिन ये तमाशे आ रहे सामने, एक तरफ ईमान भी और दूसरी तरफ शिर्क भी। کتنی زبردست بات نبی کریم صلی اللہ علیہ وسلم نے مستقبل میں ہونے والے بیان فرما دی کہ میری امت کے کچھ خاندان ایمان کا دعویٰ بھی کریں گے اور بت پرستی بھی کریں گے. اور باشرائے حدیث نے جو ہے نا یہاں مجازی معنی مراد لیا ہے, افرائیت من اتخذ الہہ ہوا, اپنا الہ اور معبود بنایا اپنی خواہش کو. اسی لیے یہاں مجازی معنی کیا کریں گے, خواہش پرستی اور نفس پرستی کے پیچھے پڑیں گے. ان کا ہر وقت کا مشغلہ کیا ہوگا, خواہشات پورا کرو, خواہشات کو پورا کرو, یہ ہر وقت کا مشغلہ ہو جائے گا. وَإِنَّهُ سَيَكُونُ فِي أُمَّتِي كَذَّابُونَ ثَلَاثُونَ, اور یہ کہ میری امت کے اندر 30 جھوٹے کھڑے ہوں گے, میری امت میں 30 بڑے جھوٹے کھڑے ہوں گے جو نبوت کا دعویٰ کریں گے. كُلُّهُمْ يَزْعُمُ أَنَّهُ نَبِيُّ اللَّهِ, ہر ایک کا دعویٰ ہوگا کہ وہ اللہ کا نبی ہے. وَأَنَا خَاتَمُ النَّبِيِّينَ, حالانکہ میں نبیوں کو ختم کرنے والا ہوں. لا نبی بعدی, میرے بعد قیامت تک کوئی نیا نبی آنے والا نہیں. ترجمہ کیا کرو گے, میرے بعد قیامت تک کوئی نیا نبی آنے والا نہیں, یہ ترجمہ کرنے کا. کیوں؟ اس لیے کہ ایک پرانے نبی آنے والے ہیں حضرت عیسیٰ علیہ الصلوۃ والسلام, اس لیے یہ ترجمہ کرنے کا. تو اور میں خاتم النبیین ہوں, خاتم بھی قرات ہے, میں نبیوں کو ختم کرنے والا, میں نبیوں کا آخری نبی ہوں, میرے بعد کوئی نیا نبی آنے والا نہیں ہے. ولا تزال طائفۃ من امتی علی الحق ظاہرین, اور میری امت میں ایک جماعت قیامت تک حق پر ثابت قدم رہے گی. کتنی بڑی خوشخبری, کتنے بھی فتنے ہوں گے, گمراہ ہوں گے, لیکن ہر زمانے میں ایک جماعت حق پر ثابت قدم رہے گی. حضرت مہدی اور عیسیٰ علیہ السلام کے آنے تک ہر زمانہ کے اندر کچھ اہل حق موجود ہوں گے. یہ بہت بڑی بشارت ہے. اللہ مجھے اور آپ کو اس جماعت میں شامل رکھے کہ ہر دور کے اندر ایک جماعت حق کے اوپر ثابت قدم رہے گی. معلوم ہوا کہ کتنا بھی زمانہ قیامت تک پہنچ جاوے, لیکن پھر بھی اہل حق سے زمانہ خالی نہیں ہوگا. آدمی کہتا ہے نہیں کوئی حق پرست دکھتا ہی نہیں. بعض اندھے ایسے ہوتے ہیں کہ کوئی اہل حق تو دکھتا ہی نہیں, وہ اندھے ہیں کہ جن کو کوئی اہل حق نہیں دکھتے ہیں. دیکھے تو سب ملے. لا يضرهم من خالفهم, کوئی ان کی مخالفت کرے تو ان کو کوئی نقصان نہیں ہوتا. یعنی اہل حق کیسے, کوئی ان کی مخالفت کرے, کوئی ان کا ویروھ کرے تو ان کو کوئی نقصان نہیں ہوتا. کیوں نقصان نہیں ہوتا؟ ان کے ساتھ اللہ کی نصرت ہے, ان کے ساتھ اللہ کی نصرت, اس لیے مخالفین کی مخالفت سے ان کو کوئی نقصان نہیں ہوگا. اور دوسری بات یہ کہ وہ لوگ دین کے اوپر جمے ہوئے ہیں, اسی لیے ان کو جو ہے کسی مخالفت کرنے والے کی مخالفت سے کوئی نقصان نہیں ہوگا. لا یخافون لومتا لائم, کوئی بھی ان کے لیے برا کہے, ملامت کرے, گالیاں دے, ان کو کچھ پڑی نہیں اور ان کا کچھ بگڑتا بھی نہیں ہے, کوئی نقصان بھی نہیں ہوتا ہے. وہ اپنے کام میں جمے ہوئے حق کے کام پر. حتی یاتی امر اللہ, یہاں تک کہ اللہ کا حکم آ جاوے. قیامت مراد ہے, قیامت تک یہ سلسلہ رہے گا. اور بعضوں نے اس سے دین حق کا غلبہ مراد لیا ہے کہ دین حق غالب ہو جائے, وہاں تک اہل حق کی ایک جماعت ہر زمانے میں رہے گی. باقی عبارت پڑھ لو.
وَإِنَّهُ سَيَكُونُ فِي أُمَّتِي كَذَّابُونَ ثَلَاثُونَ كُلُّهُمْ يَزْعُمُ أَنَّهُ نَبِيُّ اللَّهِ وَأَنَا خَاتَمُ النَّبِيِّينَ فَلَا نَبِيَّ بَعْدِي وَلَا تَزَالُ طَائِفَةٌ مِنْ أُمَّتِي عَلَى الْحَقِّ ظَاهِرِينَ لَا يَضُرُّهُمْ مَنْ خَالَفَهُمْ حَتَّى يَأْتِيَهُمُ اللَّهُ رَوَاهُ أَبُو دَاوُدَ وَالتِّرْمِذِيُّ رَحِمَهُ اللَّهُ.
جی چلو ٹھیک ہے.